السلام علیکم ورحمۃ اللہ وبرکاتہ، کیسے ہیں آپ سب لوگ؟ آج سورۃ اللیل ہے ہماری انشاءاللہ۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ، نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، اللہم ارنا الحق حقا ورزقنا اتباعہ وارنا الباطل باطلا ورزقنا اجتنابہ، آمین یا رب العالمین۔ الحمدللہ، اللہ تعالیٰ کا شکر احسان ہے، آج ہم سورۃ اللیل پر پہنچ گئے ہیں۔ سورۃ اللیل مکی سورت ہے۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ واللیل اذا یغشا والنہار اذا تجلا وما خلق الذکر والانثی ان سعیکم لشتا فاما من اعطی واتقی وصدق بالحسنی فسنیسرہ للیسری واما من بخل واستغنی وکذب بالحسنی فسنیسرہ للعسری وما یغنی عنہ ماله اذا تردا۔ آیت نمبر 11 تک تلاوت ہے، دیکھتے ہیں اللہ تعالیٰ نے چاہا تو ہم وہاں تک کمپلیٹ کرنے کی کوشش کریں گے۔ ترجمہ دیکھ لیجئے، 21 آیات ہیں اس میں اور مکی سورت ہے۔ رات کی قسم جب وہ چھا جائے اور دن کی جب وہ روشن ہو، اور اس ذات کی جس نے نر اور مادہ پیدا کیا، کہ تمہاری کوشش یقیناً مختلف قسم کی ہے، پھر جس نے اللہ کی راہ میں مال دیا اور پرہیزگاری اختیار کی اور بھلی باتوں کی تصدیق کی، تو ہم اسے آسان راہ پر چلنے کی سہولت دیں گے، اور جس نے بخل کیا اور بے پرواہ بنا رہا اور بھلائی کو جھٹلایا، تو ہم اسے تنگی کی راہ پر چلنے کی سہولت دیں گے، اور جب وہ جہنم کے گڑھے میں گرے گا تو اس کا مال اس کے کسی کام نہ آئے گا۔ جیسے کہ ہم پیچھے سے سورتیں جو پڑھتے آ رہے ہیں، سورہ بلد، سورہ دحا، سورہ شمس وغیرہ، اس میں بھی ہم نے دیکھا تھا کہ اللہ سبحانہ وتعالی نے شروعات ہی میں کچھ چیزوں کی قسم کھائی تھی۔ یہاں پر رات کی جب کہ وہ چھا جائے، یعنی رات کی قسم جب کہ وہ چھا جائے۔ سورہ شمس میں ہم نے دیکھا تھا کہ اس کی ابتدا میں بھی اللہ تعالی نے کچھ متضاد، یعنی اپوزٹ اشیاء جو تھیں، رات اور دن کی، نر اور مادے کی قسم کھا کر فرمایا تھا کہ جس طرح دن اور رات کی اور نر اور مادے کی خصوصیت آپس میں متضاد اور مختلف ہیں، اپوزٹ ہیں ایک دوسرے سے، اسی طرح اے انسان، تم جو کچھ اس دنیا میں کر رہے ہو، جو کچھ تم اعمال انجام دے رہے ہو، وہ بھی ایک دوسرے سے مختلف ہیں، متضاد ہیں۔ ہم اپنے آس پاس بھی دیکھ سکتے ہیں کہ آپ دیکھیں کہ ہر انسان کی کوشش، ہر انسان کا عمل مختلف ہوتا ہے، یعنی تمہاری کوششیں چونکہ مختلف ہیں، لہٰذا اس کے نتائج بھی مختلف ہوں گے، نتیجہ بھی اس کا ڈفرینٹ ہوگا، اور ہونا بھی چاہیے، کیونکہ جب اعمال الگ الگ ہیں تو نتیجہ بھی الگ الگ ہی ہوگا۔ ظاہر سی بات ہے، ایسے تو ہو نہیں سکتا کہ کوئی بہت اچھی محنت کرے، بہت زیادہ اس کو دنیا میں جدوجہد اور لگن کرنی پڑے، تو ہو سکتا ہے دنیا میں اس کا رزلٹ نہ ملے، لیکن اللہ تعالیٰ کے پاس، یعنی آخرت جو قائم ہونے والی ہے، جس میں عدل اور انصاف ہوگا، تو اس میں تو ضرور اس کو اس کی محنت کا پھل ملے گا۔ جیسے کہ کسی نے بہت اچھی مثال سے اس بات کو سمجھایا تھا کہ دنیا میں آپ، یعنی کسی نے کتنا بھی ظلم کیا ہو، آپ اس کو اس کے ظلم کے مطابق سزا دے ہی نہیں سکتے۔ جیسے کہ مثال کے طور پر ایک شخص سے کسی نے 100 قتل کر دیا ہو، اور وہ 100 قتل کے بدلے میں اس کو صرف ایک ہی دفعہ پھانسی ملے گی دنیا میں، لیکن اللہ سبحانہ تعالیٰ کے پاس عدل اور انصاف ہے، اور اللہ سبحانہ تعالیٰ کے پاس وہ قدرت کاملہ ہے کہ کل قیامت کے دن اس کو ان 100 قتل کی ہی سزا دی جائے گی جو اس نے کیا تھا، کہ اس کو دوبارہ زندہ کیا جائے گا، پھر اس کو سزا دی جائے گی، پھر اس کو زندہ کیا جائے گا، پھر سزا دی جائے گی۔ تو سبحان اللہ، اللہ تعالیٰ کا جو عدل و انصاف ہے، وہ اس کی کوئی وسعت نہیں ہے، یا اس کی کوئی ہم تصور نہیں کر سکتے کہ وہ کیا ہے۔ دنیا میں لوگ کچھ کم زیادہ کر سکتے ہیں، لیکن اللہ سبحانہ تعالیٰ عدل والا ہے، وہ ذرے کے برابر بھی بدلہ دے گا۔ فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ، کہ اگر کوئی معمولی سی چھوٹا سا نقطہ اگر ہو کسی کا نیکی کا تو ضرور اس کا بدلہ دیا جائے گا، جبکہ دنیا میں ہو سکتا وہ نظر بھی نہ آئے، اور اس لیے کسی نے ذرہ برابر بھی برائی کی ہوگی اس کا بدلہ بھی اللہ تعالیٰ دے گا، ہو سکتا ہے دنیا میں کسی کو نظر نہ آئے۔ تو بہرحال یہاں پر رات کی قسم کھائی گئی ہے جبکہ وہ چھا جائے، اور دن کی جبکہ وہ روشن ہوتا ہو، اور اس ذات کی جس نے نر اور مادہ پیدا کیے۔ یعنی ہم سب جانتے ہیں کہ دنیا میں جو بھی چیزیں ہیں ایک تو پانی سے پیدا کی گئی ہیں اور پیئرز کی صورت میں ہیں، یعنی ہر ایک کا ایک جوڑا ضرور ہے۔ ایون آپ نے دیکھا ہوگا جب آپ پڑھتے ہیں اسکول لائف میں، جتنی بھی جو سبجیکٹس ہم نے پڑھے ہیں، چاہے وہ کیمسٹری ہو، فزکس ہو، بایولوجی ہو، کہ ایون پلانٹس میں بھی پیئرز ہوتے ہیں۔ آپ جب الیکٹریسٹی کے لیے کچھ جو کیبلز لگاتے ہیں آپ دیکھیں گے اس میں بھی دو ہوتے ہیں، ایک ریڈ ایک بلیو کلر کا۔ جب تک آپ دونوں کو نہیں جوڑیں گے کرنٹ آ ہی نہیں سکتا، بجلی چل ہی نہیں سکتی۔ تو سبحان اللہ، اللہ تعالیٰ نے ہر چیز کو جوڑوں کی شکل میں پیدا کیا، تو اس کی قسم جس نے نر اور مادہ پیدا کیے۔ یعنی اور اسی بنا پر ایک فیمیل اور ایک میل ہوتا ہے، اور اسی کی وجہ سے دنیا یہ آباد ہے اور چل رہی ہے الحمدللہ۔ یہ ایک بہت بڑی بات ہے جو اللہ تعالیٰ کی قدرت کاملہ پر دلالت کرتی ہے۔ اور پھر اتنی ساری چیزوں کی قسم کھانے کے بعد اللہ سبحانہ تعالیٰ فرما رہا ہے جو اصل بات ہے، وہ کیا ہے؟ ان سعیکم لشتا۔ یہ ہمیں مین فوکس کرنا ہے آیت نمبر 4 پر، کہ بے شک، یہاں پر انا بھی آیا ہے اصل میں، کہ بے شک یعنی اس میں کوئی شک ہی نہیں ہے، انڈیڈ تمہاری کوششیں، تمہاری جد و جہد، تمہاری سائی لشتا مختلف قسم کی ہے، الگ الگ ہے، ڈفرینٹ ہے۔ آپ دیکھیں کہ اتنی چیزوں کی قسم کھانے کے بعد جو چیز ارشاد فرمائی گئی ہے وہ ہے کہ تمہاری کوششیں مختلف ہیں۔ آپ کیا سمجھتے ہیں کہ کوششیں کیا مختلف ہو سکتی ہیں؟ اگر میں آپ سے پوچھوں کہ آپ کے بچے ہیں تو آپ بتا سکتے ہیں کہ آپ کے ہر بچے کی آپ نے دیکھا ہوگا کہ ڈفرینٹ عادت ہے، ہوں گی نا ڈفرینٹ عادتیں۔ پھر یہ بھی آپ نے دیکھا ہوگا کہ ہر بچے کی عادت ڈفرینٹ ہوتی ہے، کوشش ڈفرینٹ ہوتی ہے، یہ ہم اپنی آنکھوں سے روزانہ دیکھتے ہیں۔ پھر ہم اپنے آپ کو دیکھ لیتے ہیں، اپنے خاندان میں دیکھتے ہیں۔ تو یہ جو ڈفرینٹ کوشش ہے کہ ہر ایک کی کوشش ڈفرینٹ ہوتی ہے، اور جب چونکہ کوشش ڈفرینٹ ہے تو ظاہر سی بات ہے اس کا نتیجہ بھی کیا ہوگا؟ مختلف ہوگا، ہے نا؟ تو کیا آپ بتا سکتے ہیں، مجھے لکھ کر آپ جواب دے سکتے ہیں کوئی مثال کے ذریعے سے کہ کیسے کوشش ڈفرینٹ ہو سکتی ہے، تاکہ بات سمجھ۔ جی، اگر ہم کوئی کام کرتے ہیں اور پلاننگ سے کریں تو کیا ہوتا ہے؟ وہ کام صحیح وقت پر اور صحیح طریقے سے ہوتا ہے۔ اگر ہم ایسی کھلا چھوڑ دیں کہ اچھا ابھی نہیں، تھوڑی دیر سے کر لوں گی، ایک گھنٹہ بات کروں گی، کل کروں گی، تو آپ دیکھیں کہ پھر وہ کام کبھی نہیں ہو پاتا، یا پھر وہ بہت ڈیلے ہوتا ہے، اور بعض وقت ایک گھنٹے کا کام چار چار گھنٹے میں ہوتا ہے۔ جی ہاں، کوئی پیدل جاتا ہے، کوئی سائیکل پر جاتا ہے۔ تو ایکچولی یہاں پر بھی ہم دیکھیں گے کہ جیسے آخرت میں کیا ہوگا، کہ جس کو جیسا ماحول ملا تھا، جس کو سہولتیں ملی تھیں، اور اس نے ان سہولتوں سے کیسے فائدہ اٹھایا اور کیسے اس کو نیکیوں کے لیے استعمال کیا۔ جیسے اس کی مثال میں آپ کے سامنے رکھتی ہوں کہ دو لڑکیوں کی شادی ہوئی، ایک لڑکی کو جو سسرال ملا وہ بہت دیندار سسرال تھا، اور وہاں پر اس کو سپورٹ ملا دین کے کام کے لیے۔ ایک لڑکی کی جہاں شادی ہوئی وہاں پر وہ ماحول نہیں تھا، تو اب دونوں سے سیم سوال نہیں ہوگا، دونوں سے ان کے ماحول کے حساب سے سوال ہوگا کہ اس نے اس ماحول میں جا کر کیسے کوشش کی۔ اور دوسری کو چونکہ سپورٹ مل گیا تھا سسرال والوں کا، گھر والوں کا، دین کے کام میں، تو اس کے لیے اس سے سوال زیادہ ہوں گے پھر، کہ اس کو زیادہ سہولت ملی تھی، لہٰذا اس سے سوال تقاضا بھی زیادہ ہوگا۔ تو بہرحال جی بالکل یہی ہے کہ جتنا آپ اپنی زندگی کو فروٹفل بنائیں گے، کریٹیو رکھیں گے، کہ جس میں کچھ رزلٹ نکلتا ہوا نظر آ رہا ہو، کوئی اچھی چیز نکلتی۔ اب جیسے کہ مثال کے طور پر لاک ڈاؤن سے دیکھیں، ابھی ہمارے سامنے بہت اچھی مثال ہے کہ جو پینڈیمک سے ہم گزرے ہیں ابھی، اور ابھی بھی گزر ہی رہے ہیں دیکھا جائے تو، ابھی بھی انٹرنیشنل فلائٹ تو یعنی ریگولر شروع نہیں ہوئی ہے، تو ہم گزر ہی رہے ہیں، اور بعض جگہ تو دوبارہ لاک ڈاؤن لگ گیا ہے۔ آپ دیکھیں اسی لاک ڈاؤن سے کچھ لوگوں نے اتنا فائدہ اٹھایا، کچھ لوگوں کے ایمان میں اضافہ ہوا، انہوں نے اپنے آپ کو ڈائیورٹ کیا آخرت کی کوشش کی طرف، انہوں نے دین کے لیے دین سیکھا، حفظ کیا، قرآن پڑھا۔ کتنے لوگوں نے اس سے فائدہ اٹھاتے ہوئے قرآن حفظ کر لیا، ماشاءاللہ کئی کئی پارے حفظ کر لیے، کچھ لوگوں نے کئی کورسز کیے، کچھ لوگوں نے اپنے آپ کو سدھارنے کی بہت کوشش کی ماشاءاللہ، کچھ لوگوں نے اس سے اتنا فائدہ اٹھایا کہ دین اور دنیا دونوں حاصل کرتے رہے۔ अलग अलग चीज़ें सीखी, डिफरेंट खाने बनाने सीखे, घर की सेटिंग चेंज की, घर की सफाई की माशाल्लाह, घर में बच्चों पर ध्यान दिया, घर वालों की, किसी ने अपने हस्बैंड को तजवीज़ पढ़ाई, किसी ने बच्चों को तजवीज़ पढ़ाई, किसी ने किसी, इन्हें डिफरेंट कोशिशें थी सबकी। कुछ लोगों ने एम्ब्रॉयडरी सीखी, कुछ लोगों ने सिलाई सीखी, क्या कुछ नहीं किया लोगों ने अल्हम्दुलिल्लाह। और यही जो पैंडमिक गुजरा, कुछ लोगों ने उसको रोते हुए गुजार दिया, हाय क्या करें लॉकडाउन है, हाय क्या करें ऐसा हो गया है, हाय क्या करें, मतलब बस हाय वावेला, बस सिर्फ उनकी आप ज़ुबानें देख लीजिए कि बस ज़ुबान से शिकायतें और करना कराना कुछ नहीं। तो कुछ लोगों ने ये वक्त ऐसे ही हाथ पर हाथ रख के बैठे बैठे गुजार दिया और उससे कुछ हासिल ना किया। लेकिन कुछ लोगों ने इसी वक्त को गनीमत जाना, लॉकडाउन की कैफियत को या जो पैंडमिक गुजरा उसको, और अपने आप को सही रुख पर मोड़ दिया माशाल्लाह, अपने वक्त का सही इस्तेमाल किया। तो आप देखें सबकी कोशिशें डिफरेंट हैं जी। जी हाँ बिल्कुल, चाहे बच्चों के लिए आप कुछ काम कर रहे हो, कोशिश करते हो बच्चों के लिए, और ये भी डिपेंड है आपकी नियत पर भी डिपेंड है। बहुत सारी चीज़ें की दुनिया में जो आप काम करते हैं आपकी नियत क्या थी, इवन आप अपने बच्चों को खाना बनाते हैं तो भी इस पर डिपेंड है कि आपकी नियत अपने बच्चों की यानी अल्लाह ताला की तरफ से है असल में, कि अपने बच्चों को अपने घर वालों का ख्याल रखें, तो उस पर भी आपको अजर मिल गया अल्हम्दुलिल्लाह। तो बहरहाल ये जो शत्ता है, इसके जो हम देखते हैं कि शीन ता ता, इसका रूट वर्ड मिलता है मुतफर्रिक कबीलों को, यानी बल्कि कबीलों को अलग अलग करने के लिए मानों में इस्तेमाल होता है, कि यानी कोई ग्रुप्स हैं उनको डिफ्रेंशिएट करने के लिए मुहावरतन इस्तेमाल होता है, या पुरागंदा हालत। क़ुरान में इससे मिलते जुलते कई लफ्ज़ आए हैं कि यौमईदिन यसदुरुन्नासु अश्तातन, कि उस दिन लोग ग्रोह ग्रोह होकर आएंगे, डिफरेंट डिफरेंट ग्रुप्स में हो जाएंगे। फिर मिन नबातिन शत्ता, यानी अनवा व अकसाम के अल्लाह ताला ने मुख्तलिफ रोईदगियाँ पैदा की हैं। फिर व क़ुलूबुहुम शत्ता, उनके दिल फटे हुए हैं, यानी जब कोई चीज़ फट जाती है तो आप देखिए बिल्कुल मुंतशिर हो जाती है ना, डिफरेंट हो जाते हैं अलग अलग उसके पार्ट्स, अलग अलग चीज़ें फैल जाती हैं, यानी उनकी हालत मुसलमानों की हालत के बरक्स है, जिनके मुतालिक फरमाया वलकिन अल्लाह अल्लफा बैनहुम, मगर अल्लाह ही ने उनमें उल्फत डाल दी। तो अल्लाह ताला ही उल्फत डालता है, यानी फटे हुए दिलों को अल्लाह ताला मिला देता है, जबकि तुम्हारे दिल फटे हुए थे, तो उसका अपोजिट उल्फत डालना हुआ, मिला देना हुआ। और शैतान ये शुकान के वजन पर है, मुहावरा है, कि इन दोनों में किस कदर दूरी और तफावत है। तो इससे क्या पता चले कि जो शत्ता है कि तुम्हारी कोशिशें मुख्तलिफ किस्म की हैं, अलग अलग किस्म की, हर एक की कोशिश अलग अलग है, और हर एक से उसके हिसाब से सवाल किया जाएगा कल क़यामत के दिन। जैसे आज दुनिया में आप देखें कि जिसको जितनी ज़्यादा सैलरी होती है उसकी उतनी ज़्यादा पूछ होती है, यानी डिमांडिंग जॉब्स होती हैं वो, या जिम्मेदारियाँ ज़्यादा होती हैं, या वैसे भी हम देखते हैं कि इवन जो लोग कम पढ़े लिखे हैं उनकी मेहनत ज़्यादा होती है, लेकिन उनको उसका बदला उजरत कम मिलती है। तो बाज़ अवकात आप देखें कि यानी कुछ चीज़ों की वजह से कुछ चीज़ें बिल्कुल अलग हो जाती हैं, तो तुम्हारी कोशिशें मुख्तलिफ किस्म की है। तो मेरे यानी यहाँ पर हमको ये समझने की ज़रूरत है कि लोगों के आमाल और उनके नतायज जो एक दूसरे से मुतजाद यानी अपोज़िट और मुख्तलिफ हैं, एक ग्रोह के आमाल तो ये हैं कि वो अल्लाह की राह में खर्च कर रहे हैं, उन्होंने अपनी सारी ज़िंदगी अल्लाह से डरते हुए गुजार दी, तकवा उनकी ज़िंदगी में रहा, अल्लाह ताला की फरमाबरदारी करते रहे चाहे अच्छे हाल हों या बुरे हाल हों, और फिर हर अच्छी बात की वो तस्दीक भी करते रहे, जो भी अंबिया की तरफ से रसूल की तरफ से जो बात आई उसको फ़ौरन एक्सेप्ट किया और उसको आगे भी पहुँचाया, और ईमान पर यानी सॉरी गैब पर ईमान लाते रहे, गैब पर उनका ईमान रहा, अल्लाह ताला की आयात को सच्चा समझते रहे, तौहीद को माना, रसूलों की इताअत की, उनकी तस्दीक भी की, फिर रसूलों ने जो तालीमात दी अखलाक अच्छे अखलाक की, उस अच्छे अखलाक की पैरवी भी की या कोशिश भी करते रहे। तो गोया के यानी इन छोटे से तीन अल्फाज में पूरी तरह से शरीयत का खुलासा पेश कर दिया गया है कि जो शख्स भी ये काम करेगा अल्लाह उसके लिए शरीयत पर चलना और जन्नत में दाखला उसका आसान फरमा देगा, उसे नेकी के कामों की अल्लाह ताला तौफीक बख्शेगा, हत्ता के बुराई की राह पर चलना उसके लिए उल्टा दुश्वार हो जाएगा। अब यहाँ पर सवाल ये पैदा होता है कि अल्लाह ताला ने पीछे के सूरे में हमने पढ़ा था बलद में कि इसको दुश्वार गुजार घाटी करार दिया गया था। एक्चुअली दुश्वार गुजार घाटी क्यों कहा गया और ये कोशिशें मुख्तलिफ क्यों हैं और ये किसकी कोशिशें मुख्तलिफ होती हैं कि फ़अम्मा मन आता वत्तका, क्या है उसका पहला काम कि اللہ کی راہ میں مال دیا اور تقویٰ بھی اختیار کیا، وصدق بالحسنہ بھلی باتوں کی تصدیق کی، فسنیسرہ للیسرہ اس کے لیے ہم جنت کی راہ آسان کر دیتے ہیں، یا ہم اس کے لیے آسان راستہ فراہم کر دیتے ہیں یا اس کو سہولت دے دیتے ہیں، آسان راستے کی سہل کر دیتے ہیں اس کے لیے نیکیوں کا راستہ، اور یہی چیز کو پیچھے دشوار گزار گھاٹی قرار دیا گیا تھا۔ تو ایکچولی یہ نفس پر کنٹرول کرنے والی بات ہے، کیونکہ چونکہ نفس پر کنٹرول کرنا مشکل ہوتا ہے، تو جب نفس پر کنٹرول کرتا ہے انسان اور نفس پر کنٹرول کر کے وہ اس دشوار گزار گھاٹی کو جب پار کر لیتا ہے تو الحمدللہ اس کے لیے نیکیاں کرنا آسان ہو جاتا ہے الحمدللہ، بلکہ اس کا دل نیکیوں میں لگنے لگتا ہے، وہ برائیوں سے دور بھاگتا ہے، اور اس غلطی سے کبھی اس کے قدم ڈگمگا بھی جاتے ہیں یا برائی کی طرف قدم اٹھ بھی جاتے ہیں تو اس کو فوراً احساس ہوتا ہے اور وہ فوراً پلٹ آتا ہے، اپنے رب کے حضور گڑ گڑاتا ہے، معافی مانگتا ہے، یعنی اس کو یہ بات سمجھ میں آ جاتی ہے، اس کو ڈفرینشیٹ کرنا آ جاتا ہے کہ میں غلط راستے پر جا رہا تھا، وہ فوراً پلٹ آتا ہے۔ اور یہی تقویٰ کا تقاضا ہے کہ تقویٰ والے کبھی بھی اللہ تعالیٰ کی نافرمانی میں دور تک نہیں جاتے ہیں، ایسا نہیں کہ ان سے غلطیاں نہیں ہوتی، وہ پرفیکٹ ہوتے ہیں، وہ غلطیاں کرتے ہیں، ہوتی ہیں غلطیاں انجانے میں ہی صحیح، لیکن وہ فوراً پلٹ آتے ہیں، ان کو اپنے رب کی قدرت کا احساس ہوتا ہے کہ میرا رب مجھے دیکھ رہا ہے، وہ پکڑنے والا ہے، وہ سزا دینے والا ہے۔ تو بہرحال پھر ایسے لوگوں کے لیے کیا ہوتا ہے، ان کو نفس پر کنٹرول کرنا ان کے لیے آسان ہو جاتا ہے اور نیکی کی راہ ان کے لیے آسان ہو جاتی ہے الحمدللہ، اور نیکیاں کرنا ان کے لیے آسان ہو جاتا ہے۔ تو شروع میں تو یہ مشکل ہوتی ہے، آپ دیکھیں کسی بھی جو سرکش گھوڑا ہوتا ہے، شروع میں آپ اس کو قابو میں کریں گے، اس کو سدھائیں گے، یعنی آپ اس کو اپنے کام کا بنائیں گے، سواری کے لیے اس کو استعمال کریں گے، تو کئی دفعہ ایسا ہوگا کہ وہ آپ کو پیٹھ سے اٹھا کر پھینک بھی دے گا، گرا بھی دے گا، جو سر پر دوڑتا چلا جائے گا تو آپ کے قابو میں نہیں آئے گا، لیکن دھیرے دھیرے جب آپ اس کو سکھاتے رہتے ہیں تو پھر کیا ہوتا ہے، وہ دھیرے دھیرے قابو میں آتا چلا جاتا ہے۔ تو سیم نفس کا حال ہے کہ نفس پر کنٹرول کرنا، اس دشوار گزار گھاٹی کو پار کرنا مشکل ضرور ہے، محنت طلب ہے، اس میں مشقت بھی ہے، اس میں تکلیف بھی ہے، صعوبتیں بھی ہیں، اسی لیے تو کہا گیا نا کہ یہ جو راستہ ہے نفس کو کنٹرول کرنے والا اور یہ جو دشوار گزار گھاٹی ہے، یہ آسان کب ہو سکتی ہے، پہلے اپنے آپ کو اس قابل بنانا پڑتا ہے، مضبوط بنانا پڑتا ہے کہ یہ قدم قدم بلائیں یہ سواد کوئے جانا، وہ یہیں سے لوٹ جائے جسے زندگی ہو پیاری۔ اللہ تعالیٰ کے راستے میں جب نکلیں گے تو تکلیفیں تو آئیں گی، ریڈ کارپیٹس نہیں بچھائے جائیں گے آپ کے راستے میں، پھولوں کے ہار نہیں پہنائے جائیں گے آپ کو، واہ واہ نہیں ہوگی آپ کی، بلکہ پتھر بھی برسیں گے، وہ بھی کھانے پڑیں گے، اور راستے میں کانٹے بھی بچھائے جائیں گے، اس کو بھی ہٹانا پڑے گا یا انہی پر قدم رکھ کر چلنا پڑے گا، پیر لہو لہان بھی ہوں گے، لیکن جو اللہ والے ہوتے ہیں، جو اس دشوار گزار گھاٹی کو پار کرنا چاہتے ہیں اور جو نیکی کا راستہ اپنے لیے آسان کرنا چاہتے ہیں، ان کے لیے کوئی یہ تکلیف نہیں ہوتی، ان کو معلوم ہوتا ہے کہ اس تکلیف کے بعد کتنی بڑی راحت ہے، اللہ تعالیٰ کی رضامندی ہے، تو وہ لوگ کبھی اس راستے سے واپس نہیں آتے کہ انہی پتھروں پر چل کر اگر آ سکو تو آؤ، میرے گھر کے راستے میں کہکشاں نہیں ہے۔ تو آپ جب اس دشوار گزار گھاٹی کو پار کرتے ہیں، جب اپنے نفس پر کنٹرول کرتے ہیں اور اس کو کنٹرول کرنے کی عادت ڈالتے ہیں اپنے نفس کو، تو آپ کے لیے پھر یہ راستہ آسان ہوتا چلا جاتا ہے۔ تو پہلے تکلیف سے گزرنا پڑے گا، آپ دیکھیں سونے کو کندن بننے کے لیے پہلے کیا کرنا ہوتا ہے، کہاں سے گزرتا ہے وہ سونا جب وہ کندن بنتا ہے، آپ کو معلوم ہے کہ وہ پروسیس، کندن بھی معلوم ہوگا آپ کو نا، تو سونا کندن کب بنتا ہے، جب تک کہ وہ آگ کی تپش سے گزرتا نہیں ہے، ہے نا، جب تک وہ آگ کی تپش سے نہ گزرے تب تک کہ وہ کندن نہیں بن سکتا۔ تو اسی لیے ایک مومن کو نیکیوں کا راستہ اپنے لیے آسان کرنے کے لیے ان آزمائشوں کی بھٹی سے گزرنا پڑتا ہے، یہ گزروانا پڑتا ہے اپنے آپ کو، تب کہیں جا کر راہیں آسان ہو جاتی ہیں، پھر اس کے لیے نیکیاں کرنا آسان ہو جاتا ہے، اور اللہ تعالیٰ اسی راستے پر چلنا اس کے لیے آسان کر دیتا ہے، جب یعنی انسان اپنے نفس کو کنٹرول کرتا ہے، خواہشات نفس کی مخالفت کرتا ہے، اور یہ چیز شروع شروع میں انسان کی طبیعت پر، دل پر ایک طرح سے دشوار ہوتی ہے، بوجھل ہوتی ہے، یہ مشکل راستہ معلوم ہوتا ہے، لیکن جب انسان عزم مصمم کر لے، ارادہ کر لے اور استقامت کے ساتھ اس راستے پر لگا رہے، چلتا رہے، تو یہی راستہ پھر اللہ تعالیٰ اس کے لیے آسان کر دیتا ہے، اور اس کو پھر یہی راہ یعنی نیکیوں کی راہ آسان معلوم ہونے لگتی ہے، چاہے کتنی بھی مشقت اس کے لیے کرنا پڑے۔ اور اس کے لیے آپ دیکھیں کہ اس کا پہلو یہ بھی ہے کہ جیسے رزق حلال ہے، कि अगर आप कोशिश करेंगे और जद्दोजहद करेंगे तो अल्लाह ताला आपके लिए वो दरवाजे भी खोल देगा, हलाल ज़रिए से आपको रिस्क अता करेगा। कई लोग हैं आप देखें जो लोग सूद, पहले सूद का कारोबार करते थे, अल्लाह ताला उनको जब हिदायत देता है तो लोग इतना स्ट्रगल करते हैं, इतना स्ट्रगल करते हैं कि बल्कि बास, यानी हमने ख़ुद अपने क्लास के स्टूडेंट से जो लोग तालीम क़ुरान का कोर्स कर रहे थे, तो कुछ लोगों ने अपने जो तासुरात पेश किए तफसीर की क्लास में, वो यही बता रहे थे कि उनके घर में पहले सूद का कारोबार होता था, लेकिन जब एक बार उन्होंने अपने घर वालों को बताया, जब वो सूरह आल इमरान पढ़ रहे थे और अपने घर वालों को बताया, तो पहले तो घर में मुखालिफत हुई, लेकिन फिर सब घर वालों ने सपोर्ट भी किया अल्हम्दुलिल्लाह, और वो कारोबार को छोड़ने का इरादा कर लिया। तो वो कहने लगे थे कि तासुरात में वो बता रही थी लड़कियाँ कि कई दिन हमको कभी कभी ऐसा भी हुआ कि फाके भी करना पड़े, इतनी मुश्किल हुई दूसरा बिज़नेस सेट करने के लिए, हलाल कमाई के लिए, लेकिन अल्हम्दुलिल्लाह आखिरकार एक दिन सेट हो गया। इसी तरह से ये एक बात नहीं है बल्कि और भी बहुत सारी चीज़ें हैं जिन मिसालों से हम समझ सकते हैं कि हलाल रिस्क के लिए आप अगर कोशिश करेंगे तो अल्लाह ताला उसके दरवाज़े भी खोल देंगे आपके लिए, वरना हराम के भी खुले हुए अगर देखा जाए तो बहुत ईजीली हराम कमाई आ सकती है घरों में, लेकिन अगर आप अल्लाह ताला से डरते हुए तकवा अख्तियार करते हुए हराम आमदनी के दरवाज़े बंद करके अपने लिए हलाल रिस्क के लिए कोशिश करेंगे, जद्दोजहद करेंगे, तो आप देखें अल्लाह ताला खोल देंगे। कई लोग हैं जो म्यूज़िक में थे, कुछ लोगों ने तो आप देखें कि यानी जो इस फील्ड में थे कि जिनकी पूरी आमदनी ही म्यूज़िक के ज़रिए से आती थी, उन्होंने अपने ऑनलाइन सारे म्यूज़िक के जितने उनके, चाहे वो जो भी उनके सॉन्ग्स रहे हों या जो भी उनकी चीज़ें रही हों, क्या कहते हैं उसे मुझे अभी याद भी नहीं आ रहा है, उन्होंने सब बंद करवा दिए, यानी सील कर दिया उसको कि कोई उसको सुन भी ना सके बाद में। यूसुफ़ इस्लाम की मिसाल हमारे सामने है, और भी बहुत सारी मिसालें आपको मिल सकती हैं इंटरनेट पर। तो उन लोगों ने वो छोड़ा, आप देखिए अल्लाह ताला ने कैसे उनके लिए रास्ते खोल दिए अल्हम्दुलिल्लाह, और अल्लाह ताला ने उनको हलाल रिस्क भी अता किया। तो जब इंसान एक बार अल्लाह ताला के रास्ते में चलने का सोच लेता है और इरादा कर लेता है, तो अल्लाह ताला उसे जायज़ रास्तों से उसके लिए उसकी ख्वाहिशत पूरी करता चला जाता है, और उसको फिर हराम कमाई नागवार लगती है या उस रास्ते पर चलना भी उसको बहुत मुश्किल लगता है। तो ये होता है एक फरीक का हाल। तो यहाँ पर वही कहा गया कि तुम्हारी कोशिशें सब मुख्तलिफ किस्म की है। एक शख्स तो वह है जो नेकी के रास्ते पर चलता है, नेकी के रास्ते में अपना माल खर्च करता है, नेकी के रास्ते में अपने आप को खपाता है, लगाता है। और आप देखें कि जब हम एक बार दिल में मुसम्मम इरादा कर लेते हैं ना किसी चीज़ का, कि अब हमको इन्हें अज़्म समीम जिसको कहा जाता है, और अज़मत की राह उसी को कहते हैं, और मुझे हमेशा याद आता है इमाम अहमद बिन हम्बल का वाक़या कि आप देखें जब उनको उस वक्त का जो हाकिम वक्त था खलीफा, उसने अपनी मर्ज़ी का फतवा देने के लिए उनको बुलाया। ये पहले तो आप देखिए पहले डिफरेंट तरीके से आजमाइश की उनकी, कि पहले अशरफियों से भरी हुई थैली भिजवाई, गोल्ड कॉइन भिजवाए, उन्होंने वो वापस कर दिए, फिर ओहदे का लालच दिया, फिर धमकी दी कि अगर नहीं मानेंगे तो कुछ सज़ा दी जाएंगी या कुछ भी कर दिया जाएगा, तब भी नहीं माने, उसके बाद कैद कर दिया गया, जंजीरों में पकड़ कर लाए गए, उस पर भी बस नहीं चला, तब उसने कोड़े बरसाने लगाए, अपने खादिमों के हाथ से उनके पीठ पर कोड़े बरसाए जाते थे, जिससे अगर एक हाथी पर भी वो कोड़े मारे जाते तो वो चिंघाड़ उठता था। तो इनको कहा जा रहा था कि आप ये फतवा दे दें कि नाऊज़ बिल्लाह अल्लाह ताला का ये जो कलाम है क़ुरान, ये अल्लाह ताला की मखलूक है, नाऊज़ बिल्लाह, इसको फितने खल्क क़ुरान के नाम से जाना जाता है। हो सकता है आपको मालूम हो, लेकिन ये बात मालूम होनी चाहिए कि हमारे जो उलमाए कराम थे उन्होंने कैसी ज़िंदगी गुजारी और कैसे उन्होंने हक बात को हक बनाकर पेश किया, ताकि आज हम जैसे लोगों के लिए सहूलत हो, हमको समझने में आसानी हो, वरना हम कहाँ रहते अभी। अल्लाह ना करे ऐसे बिगड़े हुए लोग अपने बात मनवा लेते तो आज हमारा अकीदा भी बिगड़ा हुआ होता। तो ये अल्लाह ताला का शुक्र एहसान है कि जिसने ऐसे उलमा हक पर डटे रहने वाले उलमा पैदा किए, कि जिन्होंने अपनी जान दे दी लेकिन हक के ख़िलाफ़ उन्होंने सरनिगु होना गवारा ना किया। चाहे इमाम अबू हनीफा हो, चाहे इमाम अहमद बिन हम्बल हो, चाहे इमाम मालिक हो, सबकी मिसालें हमारे सामने हैं अल्हम्दुलिल्लाह। तो उनसे कहा गया था इमाम अहमद बिन हम्बल से कि आप हमारी मर्ज़ी का फतवा दे दें कि क़ुरान अल्लाह ताला की मखलूक है, हम आपको छोड़ देंगे या कोई ओहदा दे देंगे, जो भी कुछ करेंगे। लेकिन उन्होंने कहा था कि तुम मुझे कोई मिसाल ला के दे दो, तुम मुझे कोई दलील दे दो क़ुरान से या हदीस से, तो मैं मान लूँगा। लेकिन क़ुरान और हदीस में कोई दलील थी नहीं, अल्लाह ताला ने क़ुरान में ख़ुद फरमाया कि हुआ कलामुल्लाह, ये अल्लाह ताला का कलाम है, और अगर इसको मखलूक बना देते नऊज़ बिल्लाह कि क़ुरान अल्लाह ताला की मखलूक है, तो आप बताइए कितने कुछ फितने सर उठाते, कितना कुछ दीन में चेंज कर दिया जाता है कि ठीक है भाई मखलूक है, तो चूँकि मखलूक से तो गलती हो सकती है, तो नऊज़ बिल्लाह क़ुरान अल्लाह की मखलूक है, तो इसमें भी जो आयतें हैं इसमें कुछ गलती हुई है, चेंज कर दो आयतें, या मखलूक को तो मौत वाकई हम सब जानते, तो नौज़ बिल्ला कुरान की भी अब एक एज हो गई है, उसकी भी डेथ हो गई, ला हौला वला कुव्वता इल्ला बिल्लाह, ताला हम सबको इससे महफूज रखे। तो बहुत बड़े नुकसान थे, लेकिन आप देखिए कि इमाम अहमद बिन हम्बल उस पर डटे रहे और उन्होंने जान देना गवारा किया लेकिन कॉम्प्रोमाइज़ करना गवारा नहीं किया गलत फतवा देकर। तो ये होते हैं अज़्म मुसम्मम रखने वाले, जिनके अंदर एक अज़्म और एक हौसला होता है कि जो डट जाते हैं जब इस्लाम और अपने दीन पर बात आती है, तो इस्लाम पर डट जाते हैं, सही बात पर अपने सही मौक़िफ़ पर डटे रहते हैं, इस्तक़ामत उनके अंदर आ जाती है। तो वो जो हो ज़ौक़े यकीन पैदा, तो कट जाती हैं जंजीरें, बदल जाती हैं तकदीरें। तो वाकई में इंसान अगर चाहे तो बहुत कुछ कर सकता है, यानी ऐसे हो नहीं सकता कि इंसान कोशिश करे और अल्लाह ताला उसका साथ ना दे। आप एक कदम रख कर तो देखिए अल्लाह ताला की तरफ, आप देखिए अल्लाह ताला कैसे आपकी तरफ 10 कदम चल कर आता है। ये सही हदीस से साबित है कि मेरा बंदा जब एक कदम रखता है तो मैं उसकी तरफ 10 कदम रखता हूँ, जब वो एक हाथ आता है तो मैं 2 हाथ आता हूँ, मेरा बंदा चलकर मेरी तरफ आता है तो मैं दौड़कर उसकी तरफ आता हूँ। सुभान अल्लाह, असल में यहाँ बताना मकसद यह है कि हम कोशिश तो करें, शुरुआत तो करें, आप देखिए अल्लाह ताला कैसे आपको सपोर्ट करता है। तो वो जो हम कहते हैं कि कुरान की जो आयत है पढ़ते रहते हैं हम 12, और मुझे ज़ाती तौर पर वो आयत बहुत ज़्यादा पसंद है कि वल्लज़ीना जाहदू फीना लनहदियन्नहुम सुबुलना व इन्ना अल्लाहा लमअल मुहसिनीन, कि जो लोग भी हमारे रास्ते में मुजाहिदा करेंगे, जद्दोजहद करेंगे हमारे रास्ते में, अल्लाह ताला के रास्ते में, हम उनके लिए अपने रास्ते खोलते चले जाएंगे, और बेशक अल्लाह सुबहान तआला मुहसिनीन के साथ है, एहसान करने वालों के साथ। तो आपकी कोशिश, आपका अज़्म, आपका लेवल आगे बढ़ने का जितना ज़्यादा एहसान पर होगा डिपेंड, यानी एहसान के लेवल पर होगा, यानी खूबसूरती के साथ आप आगे बढ़ेंगे, आप यकीन जानिए अल्लाह ताला वैसे ही आपके ऊपर मेहरबान होता चला जाएगा। तो हर एक की कोशिश डिफरेंट है। दुनिया में बहुत सारे लोग आते हैं, आपने देखा होगा बहुत सारे लोगों को अल्लाह ताला ज़िंदगी देता है, बहुत सारे लोगों को 60 साल की ज़िंदगी मिली, बहुत सारे लोगों को 70 साल की ज़िंदगी मिली। कुछ लोग आए दुनिया में और उनको 60 साल की ज़िंदगी मिली, उन्होंने वो 60 साल में कोई नुमाया कारनामा अंजाम नहीं दिया, बस आए खाए पिए चले गए, ख़त्म, उनकी ज़िंदगी ख़त्म हो गई, कोई मखसूस काम ना कर सके, कोई दूसरों के फ़ायदे के लिए यानी किसी के बेनिफिट के लिए वो कुछ ना कर सके, ना ख़ुद का बहुत ज़्यादा फ़ायदा चाहा और ना ही कोई दूसरों का चाहा। लेकिन कुछ लोग आए दुनिया में ऐसे जिनको उतनी ही 60 साल की ज़िंदगी मिली थी, लेकिन उनको अल्लाह ताला ने, यानी उनकी सोच डिफरेंट थी, उनकी कोशिश डिफरेंट थी, उनके अंदर एक जज्बा था, एक अज़्म था, एक इरादा था, एक हौसला था कि मुझे कुछ करना है, मुझे कुछ ऐसा दुनिया में छोड़ जाना है जो मेरे मरने के बाद ही मेरे लिए फ़ायदेमंद साबित हो, और मुझे लोगों की खदमत करनी है, मुझे लोगों के काम आना है, मुझे कोई ऐसा काम अंजाम देना है जो उम्मत के लिए फ़ायदेमंद हो, जो इंसानियत के लिए फ़ायदेमंद हो। आप उसमें इल्म के रास्ते में कोशिश अगर आप देखते हैं तो आपके सामने इमाम बुखारी और इमाम मुस्लिम की मिसाल है। कई लोगों को अल्लाह ताला ने ज़िंदगी दी, लेकिन उनको भी जो ज़िंदगी मिली थी उतनी ही मिली थी जैसे हमको है, 24/7, यानी हफ्ते के 7 दिन ही होते थे और दिन का 24 घंटे ही होते थे, और इमाम बुखारी की एज कुछ बहुत ज़्यादा भी नहीं गुजरी थी जब उनकी डेथ हुई, लेकिन आप देखें उन्होंने कितना नुमाया कारनामा अंजाम दिया। इमाम मुस्लिम को आप देख लीजिए कि इतनी बेहतरीन किताब लिखी, दोनों की जो किताबें हैं मुत्तफ़क़ुन अलैह अहादीस कहलाती हैं दोनों की किताबों की। तो ये इल्म की दुनिया में उन्होंने कारनामा अंजाम दिया, ये कोशिश डिफरेंट थी, कोशिश मुख्तलिफ थी। उन्हीं के दौर के बहुत सारे लोग होंगे जो आए और चले गए दुनिया से। इसी तरह से कुछ लोग, जैसे मिसाल के तौर पर कुछ लोगों ने मदरसे क़ायम करवा दिए, कुछ लोगों ने बड़े बड़े ऐसे इस्लामिक कल्चरल सेंटर बना दिए अपनी कमाई से या अपने पैसे से। कुछ लोग थे दुनिया में जिनको कुछ हुकूमत की तरफ से इनाम मिला या कुछ और इनाम मिला, चाहे वो 1 लाख रुपया ही क्यों ना हो उस ज़माने में, उन्होंने उससे कोई ऐसे इस्लामी दफ्तर बना दिए जहाँ पर इस्लाम को फैलाने के लिए काम होता हो, इस्लाम की नशर इशात होती हो। आप देखें वही 1 लाख रुपया वो अपने ज़ाती खर्च पर या अपने घर पर खर्च कर लेते तो वो तो ख़त्म हो जाता, लेकिन उन्होंने कितना बेहतरीन अक्लमंदी का सौदा किया और अक्लमंदी का काम किया कि उन्होंने ऐसी जगह अपना इन्वेस्टमेंट किया अपने पैसों का जो उनके लिए कई गुना मल्टीप्लाई होता जा रहा है। वो दुनिया से चले भी गए हैं लेकिन उनको अजर मिलता जा रहा है जब तक वहाँ पर उन इदारों में दीन का काम चलेगा, है ना। कुछ लोगों ने मस्जिद बना दी, किसी को विरासत में अच्छा कुछ ज़्यादा पैसा मिला, कुछ लोगों ने मस्जिद बना दी। अब कुछ लोगों को वही विरासत का हिस्सा मिला था, उन लोगों ने उसको अपने दुनिया के कामों में लगा दिया। तो डिफरेंट कोशिश है सबकी। जिसने मस्जिद में लगाया था, जाहिर सी बात है उसके मरने के बाद भी जितने लोग मस्जिद में नमाज़ पढ़ते रहेंगे उसको अजर मिलेगा, और फिर जो दूसरा अजर है अल्लाह ताला के पास वो तो है ही है कि जो दुनिया में मस्जिद बनाता है अल्लाह ताला उसके लिए जन्नत में घर कायम करता है। सुभान अल्लाह, कितनी बड़ी बात है। तो ये डिफरेंट कोशिशें हैं लोगों की, डिफरेंट सभी सबकी कोशिशें डिफरेंट होती है। सबको उतना ही वक्त मिलता है, सबको 24 घंटे ही मिले हैं और 7 दिन ही मिले हैं, हफ्ते के और साल के 12 महीने ही हैं और उनमें 365 दिन ही हैं, लेकिन सारे लोगों ने उसको अलग तरीके से इस्तेमाल किया। तो मैं और आप सोचें और गौर करें कि मेरी और आपकी कोशिश किस नहज पर है, किस रुख पर जा रही है और किस कदर फ्रूटफुल है, चाहे दुनिया के एतबार से चाहे आखरत के एतबार से। और वैसे तो मोमिन का मकसद आखरत ही होता है, लेकिन एक्चुअली उसको आखरत का काम करने के लिए भी दुनिया ही में तो कोशिश करनी है ना, दुनिया ही में जद्दोजहद करनी है। और हम ये तो नहीं कर सकते कि हम खाना पीना छोड़ दें अपना, हम गारों और पहाड़ों में जाकर बैठ जाएं, नहीं, इस दुनिया की ज़िंदगी में गुजारा करते हुए ही, अपने शौहर बच्चों बीवी के साथ रहते हुए, अपने रिश्तेदारों के हकूक अदा करते हुए, यहीं से आपको सब कुछ करना है। और यही कोशिशें मुख्तलिफ हैं असल में। तो बहरहाल ये जो कोशिशें होती हैं, हमारी कोशिशें किस तरह मुख्तलिफ होती है, तो वो इसी तरह मुख्तलिफ होती है कि एक शख्स कोशिश करता है, सारी भागदौड़ उसकी दुनिया के लिए होती है, और एक शख्स कोशिश करता है, सारी भागदौड़ उसकी आखरत के लिए होती है। अबू जहल की मिसाल आप ले लें और बाकी सहाबा की मिसाल ले लें, अबू लहब की मिसाल आप ले लें और बाकी सहाबा की आप मिसाल ले लें, वो सब रसूल अकरम के ज़माने में ही पैदा हुए। कुछ लोगों ने ईमान कबूल किया और उसके बाद अपनी कोशिशों को उसमें लगा दिया। फिर सहाबा में अब भी आप देखें कि सहाबा में अकाबरीन सहाबा अलग कहलाते हैं, मुकस्सरीन सहाबा अलग कहलाते हैं, जिन्होंने कसरत से अहादीस रिवायत की हैं। हर एक का हाफिज़ ऐसा नहीं था। खालिद बिन वलीद आप देखें, उनको अल्लाह ताला ने डिफरेंट सलाहियतें दी, उन्होंने अपनी उन सलाहियतों को पहचाना और उसको उस फील्ड में लगाया और अल्लाह की तलवारों में से एक तलवार बने कि जिस जंग में जाते माशाल्लाह वो जंग जीत कर ही आते थे सुभान अल्लाह। कि लोगों के दिलों में ये अकीदा बैठ गया था कि खालिद बिन वलीद जिस जंग में हो वो जंग हारी नहीं जा सकती। तो उमर रज़ी अल्लाह अन्हु ने उनको जानबूझकर, ताकि लोगों का वो जो एक दिल में बात बैठ गई उसको हटाने के लिए, उन्होंने उनको माजूर कर दिया और उनको सिपह सालारी से हटा दिया, यानी कमांडर थे वो, उनको उनके ओहदे से हटाकर उनको एक मामूली सिपाही बना दिया। सुभान अल्लाह, आप देखिए वो कितने अच्छे थे खालिद बिन वलीद रज़ी अल्लाह अन्हु। उन्होंने कहा कि मैं एक सिपाही एज एक कमांडर होते हुए भी अल्लाह के लिए लड़ रहा था और एक मामूली सिपाही बनकर भी लड़ूंगा तो अल्लाह के लिए ही लड़ूंगा। सुभान अल्लाह, ये होते हैं अल्लाह के नेक बंदे कि जब उनसे कोई ओहदा छीन लिया जाता है तो उसके ऊपर दुश्मनी पर नहीं उतर आते हैं, बल्कि वो अल्लाह के लिए काम करते हैं जी। तो कुछ लोगों की कोशिशें मुख्तलिफ होती हैं, कुछ लोगों को टाइम उतना ही मिलता है लेकिन वो उतने कम टाइम में बहुत ज़्यादा नुमाया कारनामे अंजाम दे देते हैं। कुछ लोगों को बहुत ज़्यादा टाइम मिलता है लेकिन वो उसमें कोई काम नहीं कर पाते, या कुछ काम करके दिखाते भी नहीं है। तो सबकी कोशिशें डिफरेंट होती हैं, अलग अलग होती हैं। कुछ लोगों ने बड़े बड़े इदारे कायम कर दिए, कुछ ने मस्जिदें तामीर कर दी, कुछ ने मदारिस बना दिए, कुछ लोगों ने किताबें ऐसी लिखी माशाल्लाह तफासिर लिखी और उसकी जो रॉयल्टी है वो भी अल्लाह के रास्ते में खर्च हो रही है। तो आप देखें कि वो ये सब कुछ लिख कर कब से दुनिया से जा चुके हैं। उन्होंने किताबें लिखी, तफासिर लिखी, अहादीस लिखी, माशाल्लाह दीन का काम करके गए, वो दुनिया से चले गए, लेकिन माशाल्लाह उनका अजर अल्लाह ताला उनको उससे बढ़ चढ़ कर अजर दे और कबूल भी करे। अल्लाह ताला उन सबकी कोशिशें जो जा चुके हैं हमसे पहले, अल्लाह ताला तमाम हमारे उलमा की कोशिशों को कबूल फरमाएँ। तो बहरहाल डिफरेंट कोशिशें होती हैं। तो खालिद बिन वलीद की हम बात कर रहे थे कि खालिद बिन वलीद को अल्लाह ताला ने जंगी सलाहियतों से नवाजा था। आप देखें उन्होंने वो टैक्टिक्स इस्तेमाल करके कैसे मैदान जंग में दुश्मन पर वार किया और अल्हम्दुलिल्लाह अल्लाह के रास्ते में वो जहाद करते रहे, यहाँ तक कि जहाँ जाते अल्हम्दुलिल्लाह बहादुरी से लड़ते, ऐसी टेक्निक इस्तेमाल करते कि अल्हम्दुलिल्लाह अल्लाह ताला उनको फतेह से नवाजता रहता। और दूसरी तरफ हम देखते हैं कि अबू हुरैरा रज़ी अल्लाह अन्हु, हम देखते हैं कि उनको अल्लाह ताला ने इल्म के रास्ते में नुमाया कारनामा अंजाम देने की अल्हम्दुलिल्लाह तौफीक बख्शी, कि उनका इल्म से बहुत शगफ था। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि ए अबू हुरैरा, मैं समझते थे कि ये सवाल तुम ही मुझसे करोगे पहले, यानी किसी बात पर उन्होंने सवाल किया था पूछने के लिए। तो सुभान अल्लाह, इससे उनके इल्म के शौक़ का पता चलता था। तो रसूल अकरम ने उनको दुआ भी दी थी कि अच्छा अपनी चादर फैलाओ और अपने आपने कुछ इस तरह से किया जैसे कि कुछ चीज़ उसमें डाली हो, और कहा कि अपनी इस चादर को सीने पर लगा लो। जब उन्होंने अपनी चादर को सीने से लगा ली तो कहने लगे कि मैं कभी रसूलुल्लाह की कोई बात नहीं भूला, और माशाल्लाह 5000 से ज़्यादा अहादीस याद की थी। सुभान अल्लाह, आप सोचें कि इतना हाफिज़ा कैसे हो सकता है। अब देखिए कुरान याद करना बहुत आसान है लेकिन अहादीस याद करना इंतहा मुश्किल काम है। उसके सब जो चेन ऑफ नरेशन है, यानी रिवायात जो होती हैं, उसको भी याद करना पड़ता है, सबके नाम याद रखना पड़ता है और सबकी डेट ऑफ डेथ और डेट ऑफ बर्थ भी याद रखनी पड़ती है। तो अल्हम्दुलिल्लाह उन्होंने इतनी सारी अहादीस याद की थी माशाल्लाह। तो उन्होंने अपने फील्ड में काम किया। तो मैं और आप पहचानें कि हमारी कोशिशें मुख्तलिफ हैं, हमको मुझे और आपको पहचानना पड़ेगा कि अल्लाह ताला ने मुझे क्या सलाहियत दी है, तो मैं कैसे अपनी आखरत के लिए फ़ायदेमंद काम कर सकती हूँ अपने लिए, अपनी ज़ात के लिए। اور کیسے میں مفید بن سکتی ہوں دوسروں کے لیے بھی، یعنی مجھے صرف اپنی ذات کا فائدہ نہیں دیکھنا ہے بلکہ اپنی ذات کے ساتھ ساتھ دوسروں کو بھی فائدہ دیکھنا ہے کہ میں پوری امت مسلمہ کے لیے بلکہ پوری انسانیت کے لیے میں فائدہ مند ثابت ہوں، جیسے رسول اکرم صلی اللہ علیہ وسلم کی ذات تھی، کہ میں اب آپ کے اس مشن کو آگے بڑھانے والی بنوں، مجھے کچھ نہ کچھ ایسا قائم کر کے جانا ہے دنیا میں کہ جس کا میرے جانے کے بعد بھی مجھے اجر ملتا رہے۔ اور کچھ لوگ کوششیں کرتے ہیں تو ان کی کوشش مختلف ہوتی ہے کہ وہ دنیا کے لیے جیتے ہیں، دنیا کی شہرت کی خاطر، کہ ایون ایک ذرا سا چیک بھی دیتے ہیں، جھاڑو بھی لگاتے ہیں کہیں پر تو کہتے ہیں کہ تصویر لو پہلے ہماری، اس کے بعد ہم یہ کام کریں گے۔ تو ایکچولی کچھ لوگ شہرت کے لیے کرتے ہیں، تو یہ کوششیں ڈفرینٹ ہیں۔ تو پہلے ہم کو اپنی صلاحیتوں کو پہچاننا ہے، پھر اس کو اللہ تعالیٰ کے راستے میں لگانا ہے۔ تو پہلے صلاحیتوں کو پہچانیں اور پھر اسے دین کے کام میں لگائیں، کیونکہ آپ دیکھیں ہر کوئی تقریر نہیں کر سکتا، یا ہر کوئی میدان جنگ میں نہیں جا سکتا، ہر کوئی اچھا آرٹیکل لکھ نہیں سکتا، ہر ایک کو اللہ تعالیٰ نے مختلف صلاحیتیں دی ہیں۔ اور مجھے ہمیشہ یاد آتی ہے، شاید میں نے آپ لوگوں کو پہلے بھی مثال دی تھی، کہ اس بات کو ہم سمجھ سکتے ہیں ونڈش پارٹی سے۔ آپ لوگ بھی ونڈش پارٹی کرتے ہوں گے، آپ کو معلوم ہی ہوگا کہ ہر کوئی ایک ایک ڈش بنا کر لاتا ہے، تو ہم کس کو ذمہ داری دیتے ہیں؟ ہم جانتے ہیں کہ جو لوگ جس چیز کے اہل ہیں انہیں کو ہم ذمہ داری دیتے ہیں نا، کہ اچھا کوئی شخص بریانی اچھی بناتا ہے تو اس کو بریانی دے دی، کوئی خاتون میٹھی سویٹ ڈش بہت اچھی بنا سکتے ہیں تو ہم ان کو سویٹ ڈش دے دیتے ہیں، کوئی قورمہ بہت اچھا بناتا ہے ان کو قورمہ، کوئی چائنیز اچھا بناتا ہے ان کو چائنیز دے دیتے ہیں۔ تو جو جس میدان میں پرفیکٹ ہوتا ہے، جو جس میدان میں اچھا ہوتا ہے، نمایاں ہوتا ہے، ہم اس کو وہ ذمہ داری دیتے ہیں۔ اگر ہم وہ ذمہ داری بدل دیتے ہیں کسی کو، تو الٹ پلٹ بھی ہو سکتا ہے کہ ہو سکتا ہے کچھ اچھا کام ہوتے ہوتے الٹا برا ہو جائے۔ تو لہٰذا ہم کو اپنی صلاحیتوں کو پہچاننا ہے، اور پھر جب ہم اپنی صلاحیتوں کو پہچان لیں تو پھر اپنی کوششوں کو اس راستے میں لگانا ہے، اور پھر ہر ایک کی کوشش مختلف ہوگی، اور ہر ایک کو اپنی اپنی فیلڈ میں کام کرنا پڑے گا، اور ہو سکتا ہے اسی فیلڈ میں کام کرنے کی وجہ سے اس کی بخشش ہو جائے اور اللہ تعالیٰ اس سے راضی ہو جائے۔ تو یہ ہماری کوشش ہونی چاہیے۔ ایک اور چیز ہم دیکھتے ہیں کہ آگے دیکھ لیتے ہیں، وَأَمَّا مَن بَخِلَ وَاسْتَغْنَى وَكَذَّبَ بِالْحُسْنَى، اور جس نے بخل کیا اور بے پرواہ بنا رہا اور بھلائی کو جھٹلایا، تو ہم اسے تنگی کی راہ پر چلنے کی سہولت دیں گے۔ اب یہ کون شخص ہے؟ اب یہ وہ لوگ ہوتے ہیں، یعنی ایک طرف تو وہ نیک لوگوں کی بات یہ مثال پیش کی گئی ہے، دوسری طرف وہ بدبخت لوگوں کے اعمال کا نتیجہ بتایا جا رہا ہے، کہ یہ دوسرا فریق ہے کوئی جس کی عادات پہلے فریق سے بالکل مختلف ہیں۔ وہ ایسے کاموں میں خرچ کرتا ہے جس میں اس کی شہرت ہوتی ہو، لوگ اس کو سخی کہیں، اس کی فیاضی کا چرچا کریں، واہ بھائی تم نے دیکھا فلاں نے کتنا بڑا چیک دیا ہے، تم نے دیکھا فلاں نے کیا کام کیا ہے۔ تو وہ شخص اپنی زندگی ایسے بسر کرتا ہے جیسے اس کا خالق و مالک اس کے سر پر ہے ہی نہیں، آزادانہ زندگی بسر کرتا ہے۔ اگر زبانی طور پہ اقرار کر بھی لیتا ہے کہ ٹھیک ہے اللہ تعالیٰ ہے، لیکن عمل ایسے کرتا ہے جو بالکل اللہ تعالیٰ کی جو احکام ہیں، حدود ہیں، ان سے باہر ہوتے ہیں اس کے عمل، بھلائی کی بات کو جھٹلا دیتا ہے۔ تو ایسے لوگوں کے لیے اللہ تعالیٰ نے پھر جہنم کا راستہ فرمایا ہے، کہ وہ راستہ ان کے لیے آسان ہو جاتا ہے، کہ ان کو پھر بھلائیاں کرنا مشکل لگتا ہے، ان کے لیے برائیاں آسان ہو جاتی ہیں، اور وہ برائیوں پر اتنی آسانی سے پھسلتے چلے جاتے ہیں۔ جیسے آپ نے دیکھا ہوگا نا، اوپر کبھی چڑھائی پر آپ چڑھتے ہیں تو آپ دیکھیں کہ اوپر چڑھائی پر چڑھنا بہت مشکل کام ہے، لیکن نیچے گرنے کے لیے ایک دھکا دینا کافی ہے۔ ذرا سا آپ کسی کو دھکا دیں، وہ لڑھک کر نیچے ایک لمحے میں چلا جائے گا، کوئی مشکل نہیں پیش آئے گی۔ لیکن جو ٹوٹ پھوٹ کا شکار ہوگا، یہ جو ٹوٹ پھوٹ ہوگی وہ ہم سب جانتے ہیں، تو ایسی جہنم میں ہوگا کہ ایسا شخص جب گرتا ہے اور لڑھکتا ہے، تو یعنی جو برائی پر چلنا جس کے لیے آسان ہو جاتا ہے، تو پھر آخر کر کہاں پہنچتا ہے؟ جہنم میں پہنچ جائے گا، اللہ نہ کرے۔ تو بہرحال جو ایسے لوگ ہوتے ہیں ان کے لیے بھلائیاں کرنا بہت مشکل ہو جاتا ہے، ان کو حرام کام آسان لگتا ہے، گناہوں کے کام میں ملوث ہونا ان کو اس میں مزہ آتا ہے، ان کو لطف آتا ہے گناہ کرتے ہوئے، وہ حرام رسک پر زیادہ مطمئن ہوتے ہیں بجائے حلال رزق کے، وہ برائیوں سے زیادہ مانوس ہوتے ہیں بجائے بھلائیوں کے، اور ان کے لیے برائیوں پر چلنا بہت آسان ہو جاتا ہے، ان کو دوست بھی ویسے ملتے چلے جاتے ہیں، ماحول بھی ویسا ملتا چلا جاتا ہے۔ اور اس کے لیے ہم دیکھتے ہیں کہ یہ جو وَكَذَّبَ بِالْحُسْنَى، اور جب وہ اور اس نے بھلائی کو جھٹلایا، فَسَنُيَسِّرُهُ لِلْعُسْرَى، اس کے لیے پھر وہی راستہ آسان کر دیا گیا۔ تو ابن عباس رضی اللہ عنہ کہتے ہیں کہ کذب بالحسنہ کا معنی یہ ہے کہ اس کو یہ یقین ہی نہیں کہ اللہ تعالیٰ کی راہ میں جو وہ خرچ کرے گا اس کو بدلہ بھی ملے گا، یا اللہ تعالیٰ اس کا اجر اس کو کئی گنا بڑھا کر دے گا، یعنی وہ یقین ہی نہیں رکھتا اس بات پر، کیونکہ اس کو غیب پر یقین ہی ہے نا۔ اور ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا، ہر صبح دو فرشتے نازل ہوتے ہیں، ایک یہ کہتا ہے اے اللہ خرچ کرنے والے کو اس کے عوض اور مال دے، یعنی مزید دے، اور دوسرا کہتا ہے اے اللہ بخل کرنے والے کے مال کو تلف کر دے، یعنی ضائع کر دے۔ یہ صحیح بخاری کی حدیث ہے۔ اور پھر آپ دیکھیں کہ ایک اور بھی بات ہم کو یاد رکھنا ہے کہ معاملات، یعنی جب ہم چاہتے ہیں کہ ہمارے کام قابل قبول ٹھہرے اللہ تعالیٰ کے پاس، ہماری جو کوشش ہے وہ مشکور ہو، قابل قدر ٹھہرے ہماری کوشش، اور اسی لیے آپ دیکھیں کہ جو سعی کے معنی تھے نا، یعنی مختلف جو کوششیں ہوتی ہیں، سعی کے معنی ہی ویسے ہیں جد و جہد کے، کہ تیز چلنے کو کہا جاتا ہے جو تیز چلے، اور اللہ کے راستے میں سب کی کوششیں مختلف ہوتی ہیں۔ کوئی بہت تیز چلتا ہے اور اس کے لیے پھر اللہ تعالیٰ راستے آسان بھی کر دیتا ہے، کوئی دوڑتا ہے اللہ کے راستے میں، اس کے لیے بھی قرآن میں لفظ آتا ہے کہ سارے او دوڑ لگاؤ اللہ کی طرف، سرعت سے جاؤ، اور کوئی ہلکا ہلکا چلتا ہے، کوئی دھیرے دھیرے چلتا ہے، لیکن ظاہر سی بات ہم سب جانتے ہیں کہ جو دھیرے دھیرے چلتا ہے تو آخر کر کیا ہوتا ہے کہ وہ عام قافلے سے پیچھے رہ جاتا ہے۔ تو بہرحال وَأَنَّ لَيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَى وَأَنَّ سَعْيَهُ سَوْفَ يُرَى، کہ اور یہ کہ انسان کو وہی ملتا ہے جس کی وہ کوشش کرتا ہے، اور یہ کہ اس کی کوشش دیکھی جائے گی، اور تم لوگوں کی کوشش الگ الگ طرح کی ہوتی ہے، مختلف ہوتی ہے، اور قرآن میں اللہ تعالیٰ فرماتے وَسَعَى لَهَا سَعْيَهَا وَهُوَ مُؤْمِن فَأُولَئِكَ كَانَ سَعْيُهُ مَشْكُورًا، اور اس میں اتنی کوشش کرے جتنی اسے لائق ہے، اور وہ مومن بھی ہو تو اس کی کوشش قابل قدر ٹھہرے گی، ٹھکانے لگے گی۔ اس سے کیا پتہ چلا کہ کوشش دیکھی جائے گی۔ یہ صفا مروہ کے درمیان دوڑ لگانے کو بھی کہتے ہیں کوشش، صحیح کا لفظ اسی سے آتا ہے۔ تو بہرحال جو لوگ اللہ کے راستے میں کوشش کرتے ہیں، اللہ تعالیٰ ان کو اس راستے پر چلنا آسان کر دیتا ہے، اور جو برائی کے راستے پر چلتے ہیں تو اللہ تعالیٰ ان کے لیے برائی کا راستہ بھی آسان کر دیتا ہے، اور ان کے لیے برائی کرنا زیادہ آسان ہو جاتی ہے۔ اب کچھ لوگوں نے اس کا غلط مطلب لے لیا کہ اچھا ٹھیک ہے، جب اللہ تعالیٰ نے لکھ ہی رکھا ہے ہمارے لیے تو پھر کیا ہم کوشش کیوں کریں، کیوں نہ ہاتھ پر ہاتھ رکھ کر بیٹھ جائیں۔ اور سیم صحابہ کے ساتھ بھی یہ مسئلہ درپیش تھا، آج بھی بہت سارے لوگ یہ سوال کرتے ہیں۔ ایک حدیث ہمیں ملتی ہے، علی رضی اللہ عنہ اس کے راوی ہیں، وہ کہتے ہیں کہ ہم ایک دن بقیع میں تھے، جو جنت البقیع ہے قبرستان، ایک جنازے میں شریک تھے۔ اتنے میں آپ صلی اللہ علیہ وسلم تشریف لائے، آپ صلی اللہ علیہ وسلم بیٹھ گئے تو ہم سب آپ کے ارد گرد بیٹھ گئے۔ آس پاس آپ کے ہاتھ میں ایک چھڑی تھی، آپ صلی اللہ علیہ وسلم سر جھکا کر چھڑی سے زمین کرید رہے تھے، جیسے کسی گہری سوچ میں ہیں۔ پھر فرمایا، تم میں سے جو شخص بھی پیدا ہوا ہے اس کا ٹھکانہ لکھ دیا گیا ہے، جنت میں یا دوزخ میں، اور یہ بھی لکھا جا چکا ہے کہ وہ نیک بخت ہے یا بدبخت۔ اس پر ایک شخص بولا، یا رسول اللہ صلی اللہ علیہ وسلم، پھر ہم اپنی قسمت کے لکھے پر بھروسہ کرتے ہوئے عمل کرنا چھوڑ نہ دیں، کیونکہ جو نیک بختوں میں لکھا گیا ہے وہ بالآخر نیک بختوں میں شامل ہوگا، اور جو بخت بخت لکھا گیا ہے وہ بالآخر بدبختوں میں شامل ہوگا۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا، نہیں، بلکہ عمل کیے جاؤ، کیونکہ نیک بخت لکھے گئے ہیں انہیں نیک اعمال کی توفیق دی جاتی ہے، اور جو بدبخت لکھے گئے ہیں انہیں ویسی ہی توفیق دی جاتی ہے۔ پھر آپ نے یہ آیت پڑھی۔ سوچیے، سبحان اللہ، یعنی جو تقدیر کا مسئلہ، جو لوگ تقدیر کا بہانہ بنا کر بیٹھے رہتے ہیں ہاتھ پر ہاتھ رکھ کے، یا پیچھے رہ جاتے ہیں، کہتے ہیں کہ تقدیر میں لکھا ہے۔ کچھ لوگ تو یہ تک کہتے ہیں کہ جب ان کو نماز پڑھنے کی طاقت کر تو کیا کریں، جب تقدیر میں ہوں گا تو پڑھ لیں گے نماز، اللہ تعالیٰ ہی نہیں لکھا ہمارے لیے، جب اللہ تعالیٰ لکھ دیں گا ہمارے نماز بھی پڑھ لیں گے، روزے بھی رکھ لیں گے، نیک کام بھی کر لیں گے۔ تو ایسا نہیں ہے، آپ کے سامنے چوائس دے دی گئی ہے، آپ کو ارادے اور اختیار کی آزادی ہے، اور عمل کے لیے راستے اور راہیں کھلی ہوئی ہیں آپ کے سامنے، تو جو کام آپ کریں گے اسی حساب سے، نہیں آپ، یہ اصل میں اللہ تعالیٰ کو تو بات پہلے سے معلوم تھی کہ آپ کیا کریں گے، آپ کے سامنے اختیار ہے، ارادے کا اختیار ہے، آپ کو جو چاہیں چوز کریں، تو اللہ تعالیٰ جانتا تھا کہ آپ کیا چوز کریں گے، کہ اللہ تعالیٰ نے پیدا کیا ہے نا، تو اس کو تو سب بات معلوم ہے، اللہ سبحانہ تعالیٰ کو، ہمارے دلوں کے حال تک جانتے ہیں اللہ تعالیٰ، تو اللہ تعالیٰ کو تو معلوم تھا کہ آپ کی فطرت، آپ کی مزاج کیسا ہے، تو لہٰذا آپ کیا چیز چوز کریں گے، کیا راستہ اختیار کریں گے۔ تو اگر آپ نیکی کے راستے اختیار کرتے ہیں تو پھر آپ نیک بختوں میں بھی ہو سکتے ہیں، اللہ تعالیٰ اسی کام کی توفیق دے دے گا۔ تو بہرحال کسی بھی بات کو تقدیر کے لکھے پر نہیں چھوڑ سکتے، آپ کو عمل کرتے رہنا ہے، کوشش کرتے رہنی ہے، جیسے کہ رسول اکرم صلی اللہ علیہ وسلم نے کہ عمل کیے جاؤ، کیونکہ نیک بخت لکھے گئے ہیں انہیں نیک عمل کی توفیق دی جاتی ہے، یعنی جو نیک عمل آپ کر رہے ہیں یہ اللہ تعالیٰ کی توفیق سے ملا ہے آپ کو، کوئی آپ کا ذاتی کمال نہیں ہے اس میں۔ तो बहरहाल रहा किसी शख्स का जो अंजाम है तो अल्लाह ताला का जो पेश की इल्म है, तो ये बात भी हम जानते हैं कि अल्लाह ताला का ये इल्म किसी शख्स को इस बात पर मजबूर नहीं करता कि वो वही काम करे जो अल्लाह ने इसके मुतालिक फ़ैसला कर रखा है, बल्कि अल्लाह ताला ने इसको इरादे का इख्तियार दिया है, जो वो जो चाहे करना चाहे कर सकता है। यही तो इंसान में और जानवरों में फ़र्क है कि इंसान को अशरफुल मखलूकात इसलिए कहा गया कि उसको आज़ादी दी गई है कि वो जो चाहे रास्ता चूज़ कर ले। तो बहरहाल जिसने ये राह चुनी और बुखल किया और बेपरवाह बना रहा, और बुखल हम समझते हैं कि बुखल क्या होता है, असल में बुखल ये होता है कि एक होती है कंजूसी, और बुखल ये होता है कि अच्छे कामों में, खैर के कामों में खर्च ना करना। अपनी ज़ात पर तो इंसान खर्च करता रहे लेकिन खैर के कामों में खर्च ना करे। और यहाँ पर जो बात हमें याद रखने की वो ये है कि जब इंसान खैर का इरादा करता है तो अल्लाह ताला उसके लिए वो रास्ता भी आसान करता है, और जब शर का इरादा करता है तो वो रास्ता भी आसान हो जाता है। लेकिन इंसान को डिफरेंशिएट करते आना चाहिए कि क्या खैर है और क्या शर है। और मामलात में यानी अपने कामों में आसानी अगर हम पैदा करना चाहते हैं तो उसके लिए फिर हमको अल्लाह का तकवा अख्तियार करना पड़ेगा। जब हम अपने मामलात में, अपने कामों में अल्लाह का तकवा अख्तियार करेंगे तो हमारे कामों में खुद ब खुद आसानी पैदा होती चले जाएगी, हमारे उमूर, हमारे मामलात आसान होते चले जाएंगे और नेकी करना भी आसान हो जाएगा। और नफ्स का बुखल यह है कि अल्लाह के रास्ते में खर्च ना करना, अल्लाह के रास्ते में ना देना, अपनी ज़ात पर तो खर्च करते रहना, दूसरों को ना देना। और बाज़ उलमा कहते हैं कि इसी तरह से जो बुखल है वो माल में भी होता है, सलाहियतों में भी होता है, इल्म का भी होता है। और इल्म का बुखल यह है कि जो इल्म खुद हासिल किया है वो दूसरों तक ना पहुँचाना, कि ये सोच के कि अच्छा दूसरे भी मेरी तरह इल्म जानने वाले बन जाएंगे या बेहतर बन जाएंगे, तो ये इल्म का बुखल हुआ। और माल अल्लाह के रास्ते में खर्च न करना, ये माल का बुखल हुआ। और कुछ लोग हर अच्छी बात दूसरों को बताते हुए बुखल करते हैं, यानी दूसरों को नहीं बताते हैं और दूसरों से सब बातें मालूम कर लेना चाहते हैं। जैसे कुछ रेसिपी अगर आप देखने की, किसी को कोई अच्छी डिश बनाना आती हो तो अगर हमको आती है और कोई पूछे तो हमको ज़रूर बता देना चाहिए ताकि सामने वाले भी वो फ़ायदा उठा सके, हासिल कर सके। तो एक्चुअली ये नफ्स का जो बुखल है वो सिर्फ अपनी ज़ात के फ़ायदे देखना, दूसरों को फ़ायदा ना होने देना, ये नफ्स का बुखल होता है। अपने लिए भलाई चाहना लेकिन दूसरों के लिए भलाई ना चाहना। और अपने लिए भलाई भी इन सेंस ये कि सिर्फ दुनिया के कामों में, क्योंकि ऐसा शख्स अगर वो आखरत की भलाई पर नज़र रखता तो वो चाहता ही ना कि बुखल करे, क्योंकि जो भी मोमिन है वो बुखल नहीं कर सकता। तो बहरहाल अपने नफ्स को हमें बुखल से बचाना है कि वो नेकी की राह में आगे बढ़ता रहे और बुराइयों से बचता रहे। तो फिर ऐसे बुरे शख्स को, बुरी सोच रखने वाले शख्स को अल्लाह ताला उसी बुराई के रास्ते की तरफ आसानी मुहैया कर देते हैं, क्योंकि ये शख्स क्या है, जब वो जहन्नम के गड्ढे में गिरेगा तो उसका माल उसके किसी काम ना आएगा। यानी जिस माल को उसने दुनिया में बचा बचा कर रखा था, अपने नफ्स के फ़ायदे के लिए खर्च करता रहा, अपनी नफ्स की ख्वाहिशात पर खर्च करता रहा, दुनिया के दिखावे के लिए खर्च करता रहा, शोहरत के लिए खर्च करता रहा, तो ऐसा शख्स आखिरत में कामयाब नहीं हो सकेगा। क्योंकि जो तरद्दा का मानी आता है, तरद्दा रद्दा बबानी किसी चीज़ को बुलंदी से ज़मीन पर दे मारना या ज़मीन से किसी गड्ढे में फेंक देना ताकि वह हलाक हो जाए, और इसके मानी ख़ुद कुएँ या गड्ढे में गिरना और हलाकत को पहुँचना भी है। और यहाँ गढ़े से मुराद दरअसल जहन्नम का गढ़ा है। यानी दूसरे किस्म का आदमी जहन्नम के गढ़े में गिर पड़ेगा तो उस वक्त उसका माल, जिसे वो अल्लाह की राह में खर्च नहीं करता था, किसी काम ना आ सकेगा। वो माल तो दुनिया ही में रह गया, वहाँ भला आखिरत में कैसे काम आ सकता है। तो इसीलिए रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम एक बार आए थे और कहा कि कुछ बचा है, बकरी का कोई गोश्त आया था या कुछ हो सकता है, उससे बकरी को ज़बह किया, तो कहा कि सब कुछ तकसीम कर दिया, सिर्फ ये जो शाने की एक हड्डी थी यानी शाने का जो गोश्त था वो बाकी बचा है। तो कहा कि सब कुछ महफूज हो गया और सिर्फ ये इतना खर्च हुआ। यानी आप ये बताना चाहते थे कि जो दे दिया दूसरों को अल्लाह के रास्ते में वो सब महफूज हो गया आखिरत के लिए, और जो हमने अपनी ज़ात पर इस्तेमाल किया, खाया पिया, वो उतना जो है समझे खर्च हो गया। इससे पता चलता है कि नेकी करके उसको बचाना और महफूज रखना चाहिए और आखिरत के लिए तोशा करना चाहिए, ना कि दुनिया की खातिर काम किए जाएँ। क्योंकि दुनिया के लिए करेंगे तो दुनिया वाले कुछ भी नहीं देंगे आपको, थोड़ी देर की हो सकता वाह वाह हो जाए लेकिन लोग भूल भुला जाते हैं। लेकिन अल्लाह सुबहान तला ऐसा कदरदान है कि आपकी छोटी सी सही और छोटी सी कोशिश का भी कई गुना बढ़ा चढ़ा कर अजर अता करेगा। اور اس میں کہتے ہیں کہ بعض سلف کہتے ہیں کہ ثواب حسنہ کیا ہے، تو یہ کوئی بھی اچھا کام کرنے کے بعد جو ملتا ہے وہ ہے، اور جو برائی ہے وہ برائی کرنے کے بعد جو ملتی ہے اس کو وہ برائی ہے اصل میں۔ اللہ تعالیٰ ہمیں نیک کام کرنے کی توفیق دے، ہم کو اپنی صلاحیتوں کو اللہ کے راستے میں خرچ کرنے والا بنائے، چاہے مال ہو، چاہے ٹیلنٹ ہو، چاہے وقت ہو، چاہے جو بھی کچھ اللہ تعالیٰ نے ہمارے پاس نعمتیں دی ہیں، ان سب کو ہم اللہ تعالیٰ کے راستے میں خرچ کرنے والے بنے، اللہ تعالیٰ کے راستے میں لگانے والے بنے، اور ہم اپنی کوششوں کو اور صلاحیتوں کو پہچان کر اس کو اللہ کے راستے میں صرف کریں تاکہ ہم صحیح اور بہتر کام انجام دے سکیں انشاءاللہ۔ آمین۔ جزاک اللہ خیرا۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔